ان الذين يخشون ربهم بالغيب، बेशक वो लोग जो अपने रब से गायबाना तौर पे डरते हैं, यानी रब को देखा नहीं लेकिन ना देखने के बावजूद भी उसको पहचानते हैं, उसकी कुव्वत और जबरूत को महसूस करते हैं, उससे डरते हैं, या ये कि तन्हाई के औकात में बिलगैब जब कोई नहीं देखता फिर भी उससे डरते हैं। लहुम मग़फ़िरतु, ऐसे लोगों के लिए बख्शिश है, वह अजरुन कबीर और बड़ा अजर है। बड़ा अजर किसके लिए, बख्शिश किसके लिए, जो तन्हाई में भी अच्छे काम करे, क्योंकि इंसान की सच्चाई तो उसी वक्त साबित होती है ना जब उसे कोई ना देख रहा हो, सिर्फ रब देख रहा हो, फिर भी वो अमानत से काम ले, फिर भी वो नेकी पर कायम रहे। वो असिर्रु कौलकुम, और चुपके से करो तुम अपनी बात, अविजहरु भी, या उसको जाहिर कर दो, यानी दिल में करो या बुलंद आवाज से करो। इन्नहु अलीमुम बिजात सुदूर, बेशक वो सीनों के भेद जानने वाला है, वो तो दिल की तहों में छुपी हुई बातें भी जानता है। अला यालमु मन खलक, क्या वही न जानेगा जिसने पैदा किया, उसी को पता नहीं चलेगा जिसने बनाया तुमको, उससे क्या छुप सकता है। वह हुवल लतीफुल खबीर, और वो बारीक बीन और बाखबर है। हजरत अबू जर को नसीहत करते हुए हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अबू जर कश्ती को मजबूत कर लो, क्योंकि समंदर गहरा है, ज्यादा सफर तैयार कर लो, क्योंकि रास्ते में खाना नहीं मिलेगा कहीं से। इंसान मरने के बाद फिर अगली दुनिया में लंबे सफर पर रवाना होता है, वहां ना कुछ खरीद सकता है, ना उधारा ले सकता है, ना किसी जगह से मांगे मिल सकता है। अबू जर कश्ती मजबूत कर लो, यानी जिस पे बैठे हो उसको ठोक बजा के देख लो कि तुम्हें पार पहुंचाएगी, किनारे तक ले जाएगी, क्योंकि समुंदर गहरा है, ज्यादा सफर यानी रास्ते का खाना पीना सामान तैयार कर लो, क्योंकि सफर लंबा है। अपनी पीठ हल्की कर लो, यानी गुनाहों की माफी मांग लो, क्योंकि घाटी दुश्वार है, गुनाहों के बोझ को लेके इस पहाड़ पर चढ़ना बड़ा मुश्किल है और थका देने वाली घाटी, घाटी कहते हैं ना पहाड़ के अंदर जो रास्ता होता है, तंग रास्ता जिस पे चढ़ते हैं। और अमल में इखलास पैदा कर लो, यानी अपने अमल को अल्लाह के लिए खालिस कर लो, क्योंकि जांच पड़ताल करने वाला बारीक बीन है, बहुत बारीकी से देखेगा, सिर्फ ऊपर ऊपर से नहीं देखेगा, अंदर भी देखेगा ये अंदर क्या छुपा हुआ है। वहुवल लतीफुल खबीर, वो बारीक बीन बाखबर है। हुवल लजी, वो अल्लाह वो जात है, जअला लकुमुल अर्द ज़लूलन, जिसने तुम्हारे लिए जमीन को ताबे बना दिया। ज़लूल का लफ्ज ज़ाल लाम लाम से है, ज़ुल नरम करना। जानवर जब इंसान का मुती हो जाए तो उसे दाबतुन ज़लूल कहते हैं। पहले पारे बनी इसराइल को जब निशानियां बताई जा रही थी, ला ज़लूलुन तुसीरुल अर्द वला तस्किल हर्स, ला ज़लूलुन, तो ज़लूल कब होता है जानवर, जब मुती हो जाए, उससे बहुत काम लिया जाए, वो सुधाया जाए, तो ला ज़लूलुन यानी वो काम करने वाली ना हो। तो ज़मीन को भी इंसान के जब ताबे किया, मुराद इससे ये कि उसको नरम भी बनाया कि खेती बाड़ी कर सके, इस तरीके का बनाया कि इंसान उस पर चल सके। मसलन अगर सारी ज़मीन रेगिस्तान होता तो चलना कितना मुश्किल होता, अगर रेत बिछी हुई होती, या वो हिल रही होती, या वो दलदल होती, या वो कंकरियां ही होती उस पर। तो ज़लूल क्या है कि इसे चलने के काबिल, खेती बाड़ी के काबिल, इस्तेमाल के काबिल बनाया। फमशूफी मना के बिहा, चलो इसके अतराफ में मनाकिब मनकब की जमा है। मनकब कहते हैं मोंढे को, कंधा मोंडा, मुराद है किनारा। जमीन के किनारों में चलो, अतराफ व जवानिब में चलो, यानी हर तरफ जाओ। अगर आप दुनिया के नक्शे को देखें, जमीन गोल इसलिए है, इसका हर पॉइंट एक किनारा है, लेकिन चूंकि सर्कल बड़ा है इसलिए हर पॉइंट का चेंज बहुत माइन्यूट किस्म का होता है जो हमें महसूस नहीं होता। यानी हर तरफ जाओ, पूरी दुनिया में घूमो, दुनिया तुम्हारे ही लिए बनी है। वकुलो मिर रिस्की, और खाओ उसके रिस्क में से। वह इलैहि नुशूर, और उसी की तरफ फिर जी उठना है। यानी इस जमीन पर अल्लाह की नेमतें इस्तेमाल करो, और ये याद रखो कि तुम्हें बिल आखिर उसी की तरफ जाना है। गोया न चलना फिरना मना है, न इससे फायदा उठाना मना है, लेकिन हर काम इस सोच के साथ करना है कि दोबारा भी जी उठना है, वापसी भी है। यानी अपने अंजाम को सामने रख के सब कुछ करना है ताकि कामयाब हो सको। अमिन तुम, क्या तुम बेखौफ हो गए? मन फिस समाय, कि जो आसमान में है, अन यख्सफ बिकुमुल अर्द, कि वो तुमको जमीन में धंसा दे। यानी अल्लाह ताला की कुदरत से और अल्लाह ताला की अजमत व जलाल से तुम कैसे बेखौफ हो सकते हो? किस तरह बेखौफ होकर गुनाह करते हो? तुम्हें ख्याल नहीं आता अगर तुम उसके नाफरमान हुए, तुमने गलत काम किए, तो वो तुम्हें एक रोज जमीन में धंसा देगा। फ़इज़ा हिया तमूर, तो वो लरजने लगेगी, फट जाएगी। अम अमिन तुम, या तुम बेखौफ हो गए इस बात से कि मन फिस समाई, जो आसमान में है। कौन है आसमान में? किसकी तरफ इशारा है? अल्लाह ताला की तरफ। लेकिन इसका यह मतलब नहीं कि वो वहां रहता है। असल बात यह कि इंसान का तसव्वुर यही है कि वो बुलंद है और आसमान की तरफ, वरना जमीन जिस तरह घूम रही है तो जहां भी हम हो हमें आसमान अपने ऊपर ही नजर आता है। अम अमिन तुम, या बेखौफ हो गए तुम, मन फिस समाय, कि जो आसमान में है, अयुर सिला, के भेजे अलैकुम तुम पर, हासिबन पत्थरों की बारिश। यानी अगर तुम अल्लाह की नाफरमानी करो तो कुछ बईद नहीं कि वो तुम पर पानी की बारिश की बजाय पत्थरों की बारिश कर दे। फसतालमूना, तो अनकरीब तुम जान लोगे, कैफ नज़ीर, कैसे होती है तंबीह मेरी, डरावा मेरा। यानी जब अमली तौर पर हो गया तो तुमको समझ आएगा कि अल्लाह ताला की बात या अल्लाह का कुछ कहना क्या माने रखता है। वलक़द कज़्ज़ब अल्लज़ीना मिन क़ब्लिहिम, और अलबत्ता तहकीक झुटलाया उन लोगों ने जो इनसे पहले गुजरे। फ़कैफ़ काना नकीर, तो देखो मेरी गिरफ्त कैसी सख्त थी। यानी झुटलाने वालों के साथ मैंने क्या किया? अगर इनको यकीन नहीं आता तो अल्लाह की ताकत का मुजाहरा, उसकी कुदरत, उसके इल्म और उसके कमाल को वो आसमानों पे देखें। अवलम यरो इलत्तैर, क्या उन्होंने परिंदों की तरफ नहीं देखा? फौकहुम, जो उनके ऊपर हैं, साफात, सफ बस्ता, सफ बनाए, मुनज्जम, वो यकबिदना, और वो खुद को समेट लेते हैं, या दूसरा माना परों को फैला लेते हैं और उनको समेट लेते हैं। मायुम से कुहुन्ना नहीं थाम सकता उनको इल्ला रहमान सिवाय रहमान के, यानी अल्लाह ताला ही उनको थाम सकता है या थामे हुए है। खुद उनके अंदर कोई कमाल नहीं कि खुद को हवा के अंदर रोक लें, कभी पर फैला लें और कभी सुकेड़ लें, या फिर वो सफ़ें बांध के उड़ें। इन्नहु बिकुल्लि शैइन बसीर, बेशक वो हर चीज़ को देखने वाला है, यानी सिर्फ परिंदे ही नहीं, दुनिया में जो भी चीज़ मौजूद है वो अल्लाह ताला के दिए हुए इल्म, उसकी निगहबानी की बदौलत मौजूद है। हर चीज़ के लिए वही असबाब मुहैया कर रहा है और फिर उनकी निगरानी भी खुद करता है, यानी पैदा उसने किया, काम करना उसने सिखाया और फिर वो क्या कर रहे हैं इसकी निगरानी भी वो खुद कर रहा है। क्या उसके सिवा कोई और हस्ती है ऐसी जो ये सारे काम बयक वक्त खुद ही कर ले? आप देखें कि एक छोटे से इदारे को चलाने के लिए, एक छोटी सी फैक्ट्री चलाने के लिए, एक छोटी सी कोई भी काम करने के लिए कितनी महदूद सलाहियतें होती हैं इंसान के पास। मसलन बाज़ लोग फैक्ट्री में काम करते हैं लेकिन फैक्ट्री उन्होंने बनाई खुद नहीं होती, मशीन उन्होंने बनाई खुद नहीं होती, सिर्फ उसको ऑपरेट कर रहे थे। मसलन जो कंप्यूटर्स आप चलाते हैं, ऑपरेट करते हैं, वो आपने खुद बनाए होते नहीं, वो कहीं और से बन के आते हैं, आप उनको बनाते हैं। फिर ये कि आप बैठ के काम करके रख देते हैं, उनकी निगरानी कोई और करता है, उनकी मेंटेनेंस कोई और करता है, आपने क्या किया और क्या छोड़ दिया उसको चेक करने वाला, क्वालिटी कंट्रोल करने वाला कोई और होता है। यानी सिर्फ एक छोटी सी फैक्ट्री में बेशुमार लोग ऊपर से नीचे तक काम कर रहे थे, जब कुछ बन के सामने आता है, कोई एक बंदा सब कुछ नहीं कर सकता। लेकिन अल्लाह ताला की इस कायनात में हर चीज़ उसने बनाई भी खुद, उन्हें काम भी खुद बताया और उनके कामों की निगरानी भी खुद कर रहा है, और फिर पलट के भी उसके पास जाना है, हिसाब भी उसने लेना है। क्या है कोई और ऐसी हस्ती? नहीं। फिर क्यों नहीं मानते उसकी अजमत को? अमन हाज़ल लज़ी हुआ जुंदुल लकुम, या कौन है वो जो वो लश्कर है तुम्हारे लिए, यंसुरुकुम मिन दून रहमान, जो मदद करता हो तुम्हारी रहमान के सिवा या रहमान के मुकाबले में। माना इसका यह है कि रहमान के सिवा वो कौन है जो तुम्हारा लश्कर बना हुआ तुम्हारी दस्तगीरी करता हो। यानी इंसान को असल मदद अल्लाह ताला ही की तरफ से मिलती है। अगर इंसान अपने रब को नाराज कर ले तो पूरी दुनिया मिलकर भी उसको रब के अजाब से बचा नहीं सकती। इनिल काफिरून इल्ला फी गुरूर, काफिर महज धोखे में हैं और इस धोखे में उनको शैतान ने मुब्तला किया है, क्योंकि शैतान इंसान से झूठे वादे करता है। जैसे आपने पीछे मिसालें देखी कि जंगे बदर के मौके पर कुफार से, फिर इसी तरह एक मौके पर यहूद से। लेकिन बात यह है कि अल्लाह की पकड़ और अल्लाह की कुदरत ऐसी है कि उसके सामने कोई बड़े से बड़ा लश्कर भी ठहर नहीं सकता। अमन हाज़ल लज़ी यरज़ुकुकुम, या कौन है वो जो रिस्क देता हो तुमको, इन अमसका रिस्कहू, अगर वो थाम ले अपना रिस्क, रोक ले अपना रिस्क, यानी अगर अल्लाह ताला बारिश ना बरसाए तो कौन है जो तुम पे बारिश बरसा सकता हो या तुम्हारे लिए ज़मीन से रिस्क ला सकता हो। बल्कि लज्जू, वो अड़े हुए हैं, फी उतुविन, सरकशी में, वनफूर, और भागने के लिए। यानी ये सारी मिसालें देखकर भी दरअसल वो सरकशी में अड़े हुए हैं, बात मानकर नहीं देते। اور حق سے فرار کی راہ ہی اختیار کی ہوئی ہے۔ اَفَمَنْ يَمْشِي مُكِبًّا، کیا بھلا وہ جو چلتا ہو سرنگوں ہو کر، عَلَى وَجْهِهِ، اپنے چہرے پر، منہ کے بل، اہدا، زیادہ ہدایت یافتہ ہے۔ اَمَّنْ يَمْشِي سَوِيًّا عَلَى صِرَاطِ مُسْتَقِيم، یا جو چل رہا ہو سیدھا صراط مستقیم پر۔ یہاں اللہ تعالیٰ دو لوگوں کو یا دو انسانوں کو باہم کمپیئر کر رہے ہیں، ان کی مثال پیش کی گئی ہے، اور پھر ہمیں یہ بتایا گیا کہ تم اپنی عقل استعمال کر کے دیکھو کہ ان میں زیادہ درست کون ہے۔ کیا وہ جو سرنگوں کر کے منہ اندھائے چل رہا ہو، یعنی جانوروں کی طرح، ہم نے دیکھا ہوگا کہ عموماً جانور جب چلتے ہیں تو وہ آنکھیں کھول کے سامنے نہیں دیکھتے، یا ان کا سر سیدھا نہیں ہوتا بلکہ سر نیچے کو ہوتا ہے۔ مثلاً گائے کیسے چلتی، چلتے وقت اس کا سر کیسے ہوتا ہے؟ ایسے نہیں جیسے انسان کا ہوتا ہے، سیدھا نہیں ہوتا بلکہ نیچے کو ہوتا ہے۔ اسی طرح دوسرے جانور بھی، اور پھر آپ نے دیکھا ہوگا کہ عموماً جانور کدھر چلتے جاتے ہیں، جدھر کوئی ان کو چلا دے، جس ڈگر پہ ان کو ڈال دے۔ مثلاً گدھا، گدھے کو آپ دیکھیں کہ جس رستے پہ اسے ڈال دیا جائے، جو کام اسے دے دیا جائے، وہ اس کو آنکھیں بند کر کے کرتا چلا جاتا ہے۔ اسے پھر اس سے غرض نہیں کہ دائیں بائیں کیا ہو رہا ہے۔ یعنی ایک پروگرامنگ ہوتی ہے ان کے اندر جس کو وہ فالو کرتے رہتے ہیں، اور اس کے علاوہ وہ دائیں بائیں نہیں دیکھتے۔ اس کے مقابلے میں انسان کو اللہ نے عقل سمجھ دی، دیکھنے کی قوت دی، سننے کی قوت دی، وہ آنکھیں بند کر کے سرنگوں ہو کر بغیر سوچے سمجھے نہیں چل سکتا، یا اسے نہیں چلنا چاہیے۔ بنیادی طور پر دو انسانوں کے درمیان جو مقابلہ ہے یا کمپیریزن ہے، اس میں ایک وہ شخص ہے جو اپنی عقل، سمجھ، آنکھیں، دل، دماغ استعمال کیے بغیر اندھا دھن چل رہا ہو، سر نگو ہو کر، یعنی سر اٹھا کر دیکھتا نہیں کہ کیا کرنے کی چیز ہے اور کیا نہیں۔ اس کا نتیجہ کیا ہوتا ہے کہ جو شخص آنکھیں بند کر کے چل رہا ہو، وہ جگہ جگہ ٹھوکریں کھائے گا، ہو سکتا ہے کہیں گر پڑے۔ اور جو شخص آنکھیں کھول کے چل رہا ہو، سویاً، سیدھا چل رہا ہو، سوی کیسا تھا، جیسے انسان چلتا ہے نا، سیدھا، سٹریٹ، اور سیدھے راستے پر، یعنی اسموتھ راستہ ہے، بالکل سیدھا جا رہا ہے، کوئی ادھر ادھر مڑتا نہیں، زگ زیگ نہیں، تو وہ شخص بغیر ٹھوکریں کھائے، بھٹکے، سیدھا اپنی منزل تک پہنچ سکتا ہے۔ اللہ تعالیٰ نے انسان کو انسان بنایا ہے، جانور نہیں بنایا۔ انسان کا یہ کام نہیں کہ دنیا میں جو بھی گمراہی ہو، جیسا بھی ماحول ہو، جو بھی حالات ہوں، بس آنکھیں بند کر کے اس کے پیچھے چل پڑے، اور کبھی یہ نہ سوچے کہ جس راستے پہ وہ جا رہا ہے وہ سیدھا بھی ہے یا نہیں، منزل تک پہنچانے والا بھی ہے یا نہیں۔ یہ بالکل ایسے ہی نہیں جیسے آپ کہیں جانا چاہتے ہیں اپنے گھر سے، تو آپ کیا کریں، گاڑی نکالیں اور یہ نہ دیکھیں کہ جانا کس طرف ہے، بس سڑک جدھر کو نظر آ رہی ہے آپ گاڑی چلانا شروع کر دیں، اور بس صرف سڑک کو دیکھتے جائیں، دائیں بائیں نہ دیکھیں، یہ نہ دیکھیں کہ سائن بورڈ پہ کیا لکھا ہے، شہر کی طرف جا رہا ہوں یا کسی ویرانے کی طرف جا رہا ہوں، منزل کی طرف جا رہا ہوں یا بالکل اس سے اپوزٹ ڈائریکشن میں جا رہا ہوں۔ ایسے شخص کا انجام کیا ہوگا؟ اور ایک وہ شخص جو گھر سے میپ لے کے نکلتا ہے اور اس میپ کو فالو کرتا ہے، صراط مستقیم کو فالو کرتا ہے، وہی ایسا شخص ہے کہ جو اپنی منزل تک پہنچے گا۔ اَفَمَنْ يَمْشِي مُكِبًّا عَلَى وَجْهِهِ اَهْدَى اَمَّنْ يَمْشِي سَوِيًّا عَلَى صِرَاطِ مُسْتَقِيم، کیا وہ جو جانوروں کی طرح سر جھکائے بغیر دیکھے، بغیر منزل کا پتہ پائے، بس چل رہا ہے کدھر کو جدھر سب چل رہے ہیں، وہ زیادہ ہدایت یافتہ ہے یا وہ جو اپنے پتے کے مطابق سفر طے کر رہا ہے؟ منزل پہ کون پہنچے گا؟ اب ہم دیکھیں اپنی عام روزمرہ زندگی میں کہ ہم کیا کرتے ہیں، کیا ہم شعور کے ساتھ جی رہے ہیں، ضمیر کی آواز سنتے ہیں، علم رکھتے ہیں، انجام کا پتہ ہے، منزل کی خبر ہے، یا صرف اس طرح زندگی بسر کر رہے ہیں جیسے سب لوگ کر رہے ہیں، جدھر کو سب چل رہے ہیں بغیر سوچے سمجھے؟ ہمارا طریقہ ان دونوں میں سے کون سا ہے؟ ہم سب کو یہ سمجھنے کی ضرورت ہے۔ قل هو الذی انشأکم، کہہ دیجئے وہ اللہ وہ ذات ہے جس نے تم کو بنایا، وجعل لکم السمع والابصار والافئدہ، تمہارے لیے کان اور آنکھیں اور دل بنائے، کس لیے بنائے؟ کہ انہیں صراط مستقیم کی پہچان میں استعمال کرو، قلیل ما تشکرون، کتنا کم تم شکر ادا کرتے ہو، قل هو الذی ذرأکم، کہہ دیجئے وہ اللہ وہ ذات ہے جس نے تم کو پھیلایا ہے، فی الارض زمین میں، وإلیہ تحشرون، اور اسی کی طرف تم سمیٹے جاؤ گے۔ اب یہاں پہلی مثال کے بعد کان آنکھ دل کا بتایا جانا اور پھر اس بات کا شکوہ کرنا کہ تم شکر ادا نہیں کرتے، یہ سب کیا معنی رکھتا ہے؟ کہ اللہ نے تو کان آنکھیں دل بنایا اس لیے تھا کہ تم اس سے اپنی منزل پہچانو، اپنے انجام کو دیکھ سکو، اپنے مقصد زندگی کو پہچان سکو، لیکن تم نے تو ان کو اس راستے میں استعمال ہی نہیں کیا، اپنے خالق کو پہچاننے کے لیے ان کو لگایا ہی نہیں، لہٰذا تم اس کے شکر گزار ہی نہیں۔ قلیل ما تشکرون، قل هو الذی ذرأکم فی الارض، لیکن بات یہ ہے کہ آئے تم اس کی طرف سے، وإلیہ تحشرون، جانا بھی تم نے اس کی طرف، تو دیکھ لو کہ جواب کیا دو گے۔ ویقولون، اور وہ کہتے ہیں، متى هذا الوعد، یہ وعدہ کب پورا ہوگا، ان کنتم صادقین، اگر تم سچے ہو، قل انما العلم عند اللہ، کہہ دیجئے کہ علم تو اللہ کے پاس ہے، وانما انا نذیر مبین، اور بے شک میں خبردار کرنے والا ہوں، کھلم کھلا، وانما انا نذیر مبین، علم اللہ کے پاس ہے اور میں خبردار کرنے والا ہوں۔ اس سے کیا پتہ چلتا ہے؟ کہ ہدایت دراصل اللہ کی ہدایت ہے۔ نبی صلی اللہ علیہ وسلم کا کام کیا ہے؟ اس کو لوگوں تک پہنچانا اور لوگوں کو برے انجام سے خبردار کرنا۔ غیب کی خبریں دینا آپ کا کام نہیں۔ اگر کوئی چیز غیب میں سے بھی آپ نے بتائی تو دراصل وہ اللہ کا دیا ہوا علم ہی تھا۔ فلما، پھر جب، رأوہ، وہ دیکھ لیں گے اس کو، زلفتن، نزدیک ہی، کس کو دیکھ لیں گے؟ عذاب قیامت کو، سیئت وجوہ الذین کفروا، بگڑ جائیں گے ان لوگوں کے چہرے جنہوں نے کفر کیا، یعنی ان کی شکلیں بگڑ جائیں گی خوف کے مارے، دہشت کے مارے۔ وقیل ھذا الذی کنتم بہ تدعون، اور اس وقت کہا جائے گا یہ تھی وہ چیز جس کا تم تقاضا کر رہے تھے، جس کے لیے تم بار بار مطالبہ کر رہے تھے۔ قل، کہہ دیجئے، ارأیتم، کیا غور کیا تم نے، ان اہلکنی اللہ، اگر ہلاک کر دے مجھ کو اللہ، ومن معی، اور جو میرے ساتھ ہے، او رحمنا، یا رحم کر دے ہم پر، فمن یجیر الکافرین من عذاب علیم، تو کون بچائے گا کافروں کو دردناک عذاب سے؟ یعنی اگر تم نہیں مانتے تو ایک بات یہ بھی سوچ لو کہ تم ہمارے خاتمے کے انتظار میں بیٹھے ہوئے ہو، کیونکہ وہ کہتے تھے نتربص بہ ریب المنون، اس سے کیا فرق پڑتا ہے اگر ہم نہ ہوئے اور ہمارے ساتھی نہ ہوئے، یا یہ ہو سکتا کہ اللہ ہم سب پہ رحم کر دے، تو تم اپنی خیر مناؤ، تمہیں کون عذاب علیم سے بچائے گا؟ یعنی آپ صلی اللہ علیہ وسلم جب ان کو ہدایت کی طرف بلاتے تو وہ ماننے کے بجائے کس بات کا انتظار کرتے کہ یہ بلانے والے کب ختم ہوں گے، یہ کب جائیں گے دنیا سے؟ اور میں ہم چلے بھی جائیں تم بتاؤ تمہارا انجام کیا ہوگا؟ قل هو الرحمن، کہہ دیجئے وہی رحمان ہے، آمنا بھی، ہم اس پر ایمان لائے، وعلیہ توکلنا، اسی پر ہم نے توکل کیا، فستعلمون، پس انقریب تم جان لوگے، من هو فی دلال مبین، کہ کھلی گمراہی میں مبتلا کون ہے؟ قل ارائیتم، کہہ دیجئے کیا غور کیا تم نے، ان اصبح ماؤکم غورا، اگر تمہارا پانی خشک ہو جائے، گہرا ہو جائے، زمین میں چلا جائے، فمن یاتیکم بماء معین، تو تمہیں بہتا پانی کون لا دے؟ یعنی اتنا اندر زمین کے چلا جائے کہ وہاں سے پانی نکالنا ناممکن ہو جائے، تمہاری ساری مشینیں ناکام ہو جائیں، اللہ تمہیں پانی سے محروم کر دے، تو پھر دیکھتے ہیں تمہاری زندگی کیسے قائم رہے، کیونکہ زندگی کی بقا کا انحصار پانی پر ہی ہے۔ اور آخری آیت میں سخت قسم کی تنبیہ ہے کہ تم مفت میں اللہ کی نعمتیں استعمال کرتے رہتے ہو اور اسی کی ناشکری کرتے ہو، اسی کی اطاعت نہیں کرتے۔ اگر صرف ایک نعمت وہ تم سے لے لے تو پھر دیکھتے ہیں کہ تم یہاں باقی بھی کیسے رہتے ہو، زندہ بھی کیسے رہتے ہو۔ میں نے اس سورت کے شروع میں ایک بات کہی تھی کہ اس میں ایک خاص میسج ہے اس سورت کے اندر، جس کی وجہ سے اس کی اہمیت ہے، جس کی وجہ سے ہر روز رات کو آپ اسے پڑھتے تھے۔ وہ میسج کیا ہے؟ کیا میسج پایا ہے آپ نے؟ ہم کس لیے زندہ ہیں؟ جی، رات کو جو روز پڑھا جاتا ہے تو اس کے شروع میں آتا ہے خلق الموت والحیات، ہم نیند کی حالت میں روز موت کا ایک ایکسپیرینس کرتے ہیں اور پھر دوبارہ زندہ ہوتے ہیں۔ تو خلق الموت والحیات لیبلوکم، تو انسان کی آزمائش اور انسان کے امتحان کو دہرایا جاتا ہے کہ جس طرح اب تم سو رہے ہو، موت کی طرف جا رہے ہو، کیونکہ نیند جو ہے وہ موت کی بہن ہے، یعنی تم اپنی زندگی کے اختتام پر بھی ایک موت کی طرف لوٹو گے، اور پھر دوبارہ جب اٹھو گے تم سے پوچھا جائے گا ایوکم احسن عملا، کہ تم کر کے کیا آئے ہو۔ اصل میں کہ جب مقصد سامنے ہوگا تو ہر چیز با مقصد ہو جائے گی۔ تو اللہ تعالیٰ نے جس زندگی کا امتحان لینا ہے ہم سے، وہ یہ کہ احسن و عمل کیا ہے، ورنہ عمل تو سب کر رہے ہیں۔ اللہ تعالیٰ ہم سے پوچھ رہے ہیں کیا انہوں نے پرندوں کی طرف نہیں دیکھا؟ ہم نے تو نہیں دیکھا کبھی آنکھیں کھول کے کیا ہو رہا، وہ تو غیر مسلم دیکھ رہے ہیں۔ وہ ان سب کاموں میں تھک رہے ہیں، تھکنے کے باوجود اصل نقطہ مسنگ ہے، ایم لیسلی ان کا بڑے سے بڑا ایم کیا ہے؟ کہ دنیا میں ترقی کر جائیں، یہ دنیا کی کچھ چیزیں ان چیزوں کو دیکھ کے بنا جائیں۔ وہ تو ٹھیک ہے، دنیا اللہ نے استعمال کے لیے بنائی ہے، لیکن صرف یہی نہیں کہ یہیں سے ایک چیز اٹھے اور یہیں ختم ہو جائے، اس کی طرف سے تمہیں یہاں لایا گیا اور اسی کی طرف تم سمیٹے جاؤ گے، اور وہاں جا کے تم سے پوچھا جائے گا ایوکم احسن عملا، کر کے کیا آئے ہو، کس نیت سے، کس مقصد سے اور کس قسم کا کام۔ میں نے شروع میں احسن عمل کی دو آپ کو بنیادیں بتائیں، ایک نیت اور ایک طریقہ، کہ کوئی بھی کام جب تک اللہ کے لیے نہ ہو تو کتنی بڑی ایفرٹ کیوں نہ ہو سب ضائع، آخرت میں اس کا اجر نہیں۔ اور دوسرے، اس کا طریقہ اگر سنت کے مطابق نہیں، اللہ تعالیٰ کے بھیجے ہوئے نمونے کے مطابق نہیں، تو آپ جو مرضی کیے جائیں وہ عبادت نہیں بنتا، چاہے وہ کیسا ہی خوبصورت طریقہ۔ بالکل جیسے ابھی آیت پڑھی کہ ایک وہ شخص جو آنکھیں بند کر کے سر جھکا کے اندھا دھند اندھا بہرا جانوروں کی طرح چل رہا ہے، اور ایک وہ جو اپنے انجام کو دیکھتے ہوئے چل رہا ہے سیدھے رستے پر۔ تو جو شخص قرآن کو یا اس سورت کو ہی مثال کے طور پہ رات کو سوتے ہوئے پڑھتا ہے، بس پڑھ لیتا ہے آنکھیں بند کر کے، بہت سے لوگوں کو پڑھ پڑھ کے حفظ ہو جاتی، وہ دہرا دیتا ہے، تو دہرانے والا اور محض پڑھنے والا اور اس کو دل میں جگہ دینے والا اور اس شعور کے ساتھ زندگی بسر کرنے والا ایک نہیں ہو سکتا۔ बिल्कुल, बार बार डराने का भी जिक्र आता है इसमें। अल्लाह ताला तो खबरदार कर रहे, उसने हुज्जत पूरी कर दी। अब अगर कोई अपना अमल नहीं बदलता तो जिम्मेदार वो खुद है। उसने तुम्हें कान आंखें दिल दे दिए हैं, कितना शुक्र करते हो, कितना फ़ायदा उठाते हो इनसे। वाखर दावाना अनिलहम्दुलिल्लाह रब्बिल आलमीन। सुभानक अल्लाहुम्म व बिहम्दिक नशहदु अल्ला इलाहा इल्ला अंत नस्तगफिरुका व नतूबु इलैक। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।